پروگرام جہاں رنگ میں خوش آمدید، میں ہوں آپ کا میزبان قمر عباس جعفری، سلام قبول کیجیے صاحب. ہم آج حالات حاضرہ کے مختلف موضوعات پر گفتگو کریں گے ماہرین کے ساتھ اور ان کے تجزیے لیں گے، لیکن پہلے ہم شروع کریں گے اس خبر سے کہ افغانستان میں ایک آئی ایس کا کمانڈر مارا گیا ہے. امریکی محکمہ دفاع نے تصدیق کی ہے کہ افغانستان میں ایک فضائی حملے میں اسلامک اسٹیٹ یا داعش کا ایک اہم کمانڈر حافظ سعید خان مارا گیا ہے. وہ 26 جولائی کو صوبہ ننگرہار کے ضلع اجین پور میں ہونے والے فضائی حملے میں مارا گیا. داعش نے گزشتہ سال سے افغانستان کے مشرقی علاقوں میں اپنے قدم جمانے کی کوشش کی ہے اور اپنی سرگرمیوں میں اضافہ کیا ہے. ان کو ایک طرف افغان حکومت کا اور دوسری جانب افغان طالبان کا سامنا ہے. کوئٹے میں جو بم دھماکہ ہوا تھا جس میں 70 سے زیادہ لوگ مارے گئے تھے، جن میں زیادہ تعداد وکلا کی تھی، اس کے بارے میں انہوں نے ذمہ داری کا دعویٰ کیا تھا کہ انہوں نے کیا ہے، لیکن پھر جماعت الاحرار نے جو کہ پاکستانی طالبان کا ایک سپلنٹر گروپ ہے، اس نے اپنے دعوے کو دہرایا اور کہا کہ وہ حملہ انہوں نے کیا تھا. لیکن 2 روز قبل کوئٹہ میں ایک جج کے قافلے پر حملے کی ذمہ داری کا بھی داعش نے دعویٰ کیا ہے. ہم جائزہ لیں گے کہ حافظ سعید خان کا مارا جانا داعش کے لیے کتنا بڑا دھچکا ہے اور اس سے سیریسلی کیا صورتحال ڈیولپ ہوگی خطے میں. ہمارے ساتھ تو انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے جناب بریگیڈیئر سعد نذیر صاحب ہیں. سعد نذیر صاحب، یہ بتائیے کہ اس کا مارا جانا کتنا بڑا دھچکا ہے آئی ایس کی اپنے قدم جمانے کی کوششوں کے لیے.
بہت شکریہ. جہاں تک اس حملے کا تعلق ہے اور اس میں جو داعش کے کمانڈر ہے حافظ سعید جو مارے گئے ہیں، وہ یقیناً ننگرہار صوبے میں کافی فعال تھے اور ننگرہار ایک ایسا صوبہ ہے افغانستان میں جہاں پر داعش کی کنسنٹریشن زیادہ ہے، وہاں پر ان کے فٹ پرنٹس بھی ہے اور وہاں سے وہ آپریٹ بھی کرتے ہیں، اور یہ بھی پاکستان کا ملکہ علاقہ ہے جو ان کے سرحد سے ملتا ہے. ان کے خلاف پہلے بھی امریکن فورسز نے اور اس کے علاوہ افغان فورسز نے کاروائیاں کی تھی اور سب سے زیادہ ان کے کارندے مارے گئے ہیں.
پہلے بھی ان کے مارے جانے کی خبر آئی تھی
تو اس میں داعش کا کمانڈر مارا گیا تھا، لیکن یہ جو حافظ سعید تھا یہ کافی عرصے سے جو کہ پہلے پاکستان طالبان چیپٹر سے تھا اور ٹی ٹی پی کے چیپٹر سے تھا اور یہ ورکزئی سے تعلق رکھتا تھا، وہاں سے پھر یہ داعش میں چلا گیا اور داعش نے اس میں اپنا کافی مقام پیدا کیا تھا. اب ظاہر ہے کہ ان کا ایک ٹاپ کمانڈر مارا جانا اور اسپیشلی ڈرون حملوں میں، تو ڈرون حملے جو طالبان کے لیڈرشپ کے لیے یہ ایک بہت بڑا، جو داعش کے لیڈرشپ ہے ان کے لیے بہت بڑا خطرہ ہے. اگر اسپیشلی یہ جو ان کا کنسنٹریشن ایریا ہے جہاں پر زیادہ یہ پائے جاتے ہیں یہ ننگرہار کا، تو وہاں پر یقیناً جو ان کا تو باقی جو فٹ پرنٹ سے باقی افغانستان میں یا پاکستان میں وہ کمزور ہے، لیکن یہاں پر ان کے مرکز کو مارنا یا ان کے لیڈرشپ کو مارنا وہ سینٹر آف گریویٹی کو ریموو کرنا ہے. اور آپ کو جو مرکز ہی نقطۂ اتحاد ہوتا ہے یا لیڈرشپ ہوتا ہے وہ جب ریموو ہو جاتا ہے تو ظاہر ہے کہ پالیسی میں، ان کے آپریشنل کیپیبلٹی میں اور اس کے علاوہ اس کے ریکروٹمنٹ میں تو ڈیمورائزیشن اور وہ ضرور آ جاتا ہے. اور ایک اور بات بھی سامنے آ جاتی ہے کہ اس طرح کا یکے بعد دیگرے جب لیڈرشپ بڑھے جاتے ہیں تو پھر وہ آپریٹ بھی اس طریقے سے نہیں کر سکتے اور ان کا کمانڈ اینڈ کنٹرول اور سینٹر جو ہوتا ہے وہ کافی ڈسٹرب ہو جاتا ہے. اور تیسری بات یہ بھی ہوتی ہے کہ لوگ جو ویسے بھی جو لوگ ہوتے ہیں، جو عام ہوتے ہیں، ایک تو طالبان ان کے دشمن ہے، دوسرا افغانستان حکومت ان کی دشمن ہے، اور تیسری طرف یہ ڈرون حملوں میں مارے جاتے ہیں، تو پھر عام لوگوں میں ان کی زیادہ پذیرائی نہیں ہوتی اور ریکروٹمنٹ کمزور پڑ جاتی ہے.
اچھا، میرا سوال جو ہے بریگیڈیئر صاحب جی، میرا سوال جو ہے وہاں یا بنیادی طور پر یہی ہے کہ طالبان جو ہیں افغانستان میں ایک بڑی قوت ہیں اور ظاہر ہے کہ ایک چیلنج بنے ہوئے ہیں پورے خطے کے لیے. ان کی موجودگی میں اور حکومت کی موجودگی میں یہ جو اسٹرگل کر رہے تھے اپنے آپ کو اسٹیبلش کرنے کے لیے، تو وہاں سے اسٹیبلش کر کے ہی اپنے آپ کو پھر پاکستان میں اور خطے کے دوسرے ملکوں تک پہنچانے کی کوشش کرتے، کیا وہ کوششیں اب وہ بہت سلو ہو جائیں گی؟
یقینی طور پر جب لیڈرشپ مارا جاتا ہے اور پھر جو ایسے جگہ پر ہو جہاں پر مطلب ایک مرکزیت رکھتا ہو، اگر ان کے باقی مراکز ہوتے یا باقی صوبوں میں ان کی اس طرح پریزنس ہوتی یا باقی ملکوں میں ان کی اس قسم کی پریزنس ہوتی، خصوصاً پاکستان، بنگلہ دیش یا افغانستان یا انڈیا، ان کے تناظر میں دیکھا جائے تو پھر تو کوئی اور بات تھی کہ جو لیڈرشپ ہے وہ متبادل بھی موجود ہے اور مزید مراکز بھی ہے، لیکن یہ واحد مرکز ہے جو خراسان چپٹر کا ہے، اور خراسان چپٹر کے لیڈرشپ کا ہمارا جانا اور یقینی طور پر ان کے سینٹر آف گریویٹی کو ریمو کرنا ہے، اور ان پر ایک ایسا حملہ ہے جو کہ ان کو ڈیمورالائز بھی کرتا ہے، ان کے ریکروٹمنٹ اور ان کے جو مارکیٹل بروس ہے اس کو بھی افیکٹ کرتا ہے، اور اگر جو لیڈرشپ کافی ہو اور پورا ہو اور پھر اس میں ایک آدھ مارا جائے تو وہ اتنا افیکٹ نہیں کرتا، لیکن اس طریقے اچھا سے جو ہوتا جی ہے اس میں کافی افیکٹ اس کا ہو جاتا ہے، اور ظاہر ہے کہ کافی عرصہ سے ان کے پاس لیڈرشپ تھا تو یہ آپریشنل لیول پر بھی فعال تھا اور باقی آرگنائزیشنل لیول پر بھی، اسٹرکچر لیول پر بھی یہ فعال تھا
جی. اچھا ایک سوال یہ پیدا ہوتا ہے کہ طالبان جو کہ افغانستان میں بہت زیادہ سرگرم عمل ہیں، ان کو ایک جانب حکومت کا، دوسری جانب داعش کا سامنا تھا، داعش کا کمزور پڑنے سے کیا آپ کے خیال میں طالبان زیادہ قوت حاصل کر لیں گے اور زیادہ توجہ وہ حکومت کے خلاف سرگرمیوں پر دے سکیں گے؟
اور یقیناً داعش تو دونوں کا دشمن تھا، اور اگر وہ درمیان والا دشمن مارا جائے تو پھر فائدہ دونوں کو ہوتا ہے، افغان حکومت کو بھی فائدہ ہے اور طالبان کو بھی فائدہ ہے، اور یہ میرے خیال میں کہ انسرجنسی میں یہ اچھی بات ہوتی ہے کہ زیادہ فریق نہ ہو، کیونکہ اگر آپ نے بعد میں بات چیت کرنی ہوتی ہے یا تنازع کا حل ڈھونڈنا پڑتا ہے تو پھر آپ ایک فریق سے بات کرتے ہیں، لیکن اگر کئی فریق ہوتے ہیں تو پھر وہ سب کو منانا، سب کو ایک میز پر لے آنا بڑا مشکل ہو جاتا ہے، اور طالبان کے لیے یہ ہے کہ ان کی طرف سے بھی جو داعش زیادہ جو ان کی ریکروٹمنٹ ہے وہ طالبان کے اسپرنٹر گروپ یا ناراض لوگ یا وہ لوگ جو لیڈرشپ کے پیچھے ہیں یا وہ آئیڈیالوجی کے پیچھے ہیں جو کہ خلافت کا ہے، اور تو وہ والے کمزور پڑ جاتے ہیں اور پھر ان سے مزید ڈیفیکشن نہیں ہوتی، اور اسی طرح حکومت کے لیے بھی فائدہ ہے کہ کم از کم ایک دشمن کو تو کم کر دیا یا اس کو نقصان پہنچا دیا، تو یہ فائدہ تو دونوں کو ہے، البتہ داعش کو نقصان ہے، اور جو بیڈر پہ ہم جو ہو رہے تو میں یہی کہہ رہا ہوں کہ ان کے داعش کے جو جو عزائم ہے یا جس طریقے سے کلیم کرتے ہیں پھر کاؤنٹر کلیم آ جاتے ہیں اور پھر ان کی اتنی کیپیبلٹی بھی نہیں ہوتی، تو میرے سامنے کی خراسان چپٹر اتنا مضبوط نہیں ہے جتنا کہ ان کا مشرق وسطی کا چپٹر زیادہ مضبوط ہے.
اچھا اب ذرا ہم ایک دوسرے ٹاپک کی جانب چلتے ہیں. بریگیڈیئر سعد عزیز صاحب یہ فرمائیے کہ آپ نے خبر بھی دیکھی ہوگی کہ لوگر میں جو پاکستانی ہیلی کاپٹر ہنگامی لینڈنگ کے بعد وہاں اس کو اتارا گیا تھا اور اس میں جو پانچ پاکستانی اور ایک روسی سوار تھے ان کو یرغمال بنا لیا گیا تھا، اور خبر یہ آئی تھی کہ طالبان نے، مقامی طالبان نے ان کو یرغمال بنایا ہے. یہ ہیلی کاپٹر افغانستان کی حکومت کی اجازت سے وہ راہداری حاصل کر کے ازبکستان کے راستے مرمت کے لیے روس لے جایا جا رہا تھا، اور اب یہ اطلاع ہے کہ پاکستان نے ان کو بازیاب کرا لیا ہے، قبائلی عمائدین کے تعاون سے وہاں اس کو بازیاب کرایا گیا ہے لوگوں کو، اور پانچ پاکستانی اور ایک روسی پاکستان واپس پہنچ گئے ہیں. یہ بتائیے کہ اگر یہ طالبان نے ان کو اغوا کیا تھا تو کیا انہوں نے اپنے کوئی مقاصد، کوئی شرائط، کوئی مطالبات رکھے تھے، یا بغیر کسی مطالبے کے، بغیر کسی شرط کے انہوں نے رہا کر دیا ہے؟ آپ کی آواز کٹ رہی ہے، آپ کیا گھر پہ نہیں ہیں جی؟ جی آپ بینش سلطان ہمارے ساتھ ہیں، ڈیفینس یونیورسٹی سے تعلق رکھتی ہیں، اسلام آباد کے انٹرنیشنل افیئرس اور انٹرنیشنل سیکورٹی پر گفتگو کرتی ہیں، ماہر ہیں اس کی. بینش صاحبہ یہ بتائیے کہ جو آپ نے ریسنٹلی یہ خبر سنی ہوگی آج کہ پانچ پاکستانی اور ایک روسی جو اس ہیلی کاپٹر پہ سوار تھے، اس نے ہنگامی لینڈنگ کی تھی لوگر کے علاقے میں افغانستان میں، وہ پاکستان پہنچ گئے، کیا اس قسم کے واقعات میں بغیر کوئی شرائط بنائے ہوئے یرغمال بنانے والے واپس کر دیتے ہیں یرغمالیوں کو.
ہلو
جی, آپ کو آواز آ رہی ہے میری؟ جی یہ فرمائیے کہ یہ جو یرغمالی رہا کروائے ہیں پاکستان نے قبائلی امائدین کی مدد سے بقول اس کے, تو کیا اس قسم کے کیسز میں طالبان نے دعویٰ کیا تھا ان کو یرغمال بنانے کا, تو کیا بغیر کوئی شرائط منائے آپ کے خیال میں انہوں نے ان کو رہا کر دیا ہے یا کوئی شرائط بھی منوائی ہوں گی اپنی؟
راشد صاحب, جس واقعے کی طرف آپ کا اشارہ ہے, ڈیفینیٹلی اس سے پہلے کہ اس کے اوپر کوئی انالیسز یا تبصرہ کیا جائے, میں یہ مینشن کرنا چاہوں گی کہ میرا خیال ہے کہ یہ پاکستان اور افغانستان جو دونوں ممالک ہیں ان کے ساتھ ان کے لیے ایک ایسا واقعہ ہے جو انڈیکیٹ کر رہا ہے, ان کو اشارہ کر رہا ہے اس طرف کہ کتنی ضرورت ہے ان دونوں ممالک کو ایک دوسرے کے اوپر مزید ٹرسٹ کرنے کی, مزید ایک دوسرے کے لیے رستے ہموار کرنے کی, کوآپریشن کی, کوآرڈینیشن کی. یہ میرا خیال ہے یہ واقعہ جو ہوا ہے بڑا ہی امپورٹنٹ ہے پاکستان افغانستان ریلیشنز کے حوالے سے بھی. دوسری جانب جو آپ کا اپنا سوال, آف کورس یقیناً ابھی تو یہ بہت ہی ریسنٹلی یہ ہوا ہے, اور آپ کو پتا ہے کہ جب یہ ہیلی کاپٹر جو ہے وہ کراش ہوا تھا اس پروونس میں, جس کے بارے میں کہا جاتا ہے کہ ایک ایسا پروونس, ایک ایسا ایریا ہے افغانستان کا جہاں پہ لولسنس ہے ہمیشہ سے, اور افغان حکومت یہ بھی رپورٹس میں یہ بھی کہا جا رہا تھا ہمیشہ سے کہ وہاں پہ بالکل بھی جو روک ہے وہ کے سامنے. اگر یہ چاہ رہے ہوگی ہمارے سننے والوں کو بھی پتا ہوگا کہ جو پاکستان کانٹیکٹ کر رہا تھا خان محمد کو, اور وہ چاہ رہا تھا, بات چیت چل رہی تھی کہ کرو جو ہے اس کی واپسی کی طرف راہ گامزن کی جائے, تو یہ بھی نیوز آئی تھی کہ جی طالبان کی طرف سے ایک نیوز تھی کہ جی ان سے گورنمنٹ سے بات کرنے کی بجائے ہم سے بات کی جائے, اور ہم ہی اس کرو کی بازیابی یا اس کو واپس کرنے کے ذمہ دار ہوں گے, اور گورنمنٹ سے بات کرنے کا آپ سچ اس پوائنٹ پہ کیا چاہ رہا تھا کہ شاید کوئی فائدہ نہ ہو. تو یہ تو میرا خیال ہے بہت ارلی ہوگا اس طرف اشارہ کرنا کہ کوئی یا کچھ اس طرح سے چیز جو ہوئی اس کو منوائی گئی ہوں گی. ہاں, لیکن یہ ضرور اس کی طرف اشارہ کرتا ہے کہ افغان حکومت جو ہے اور پاکستان جو ہے, یہ دونوں ممالک اگر چاہیں, اگر آپس میں کوآپریٹ کریں اور بات چیت کے ذریعے سے, یا جس طرح سے انٹیلیجنس شیئرنگ بھی آپ کو پتا ہے ان دونوں ممالک کے بیچ میں ایم او یو, بڑا ایک ہسٹوریکل ایم او یو بھی پچھلے سال میرے خیال میں 2015 کی ہے سائن ہوا تھا, اگر دونوں ممالک آپس میں اس طرح کوآپریٹ کریں, تو اس طرح کی جو بات اگر خدا نہ خواصہ آگے بھی ہوتے ہیں یا اگر اس کو ریلیٹو یا اس طرح کے یا مزید کچھ اس طرح کا ہوتا ہے, تو اس کے اندر شاید یہ ممالک جو ہیں آپس میں مل کے کوئی نہ کوئی نتیجہ, جو جس طرح کا پازیٹیو نتیجہ نکلا ہے, اس کی طرف جا سکے. تو میرے خیال میں یہ بہت ارلی ہوتا ہے اس چیز کو انالائز کرنا کہ شرائط جو ہیں کچھ ہوں گی, یا دیکھتے ہیں کہ آگے کیا ہوتا ہے, پتہ چل جائے گا ڈیفینیٹلی. لیکن یہ ایک خوشائندہ پاکستان کوآپریشن ریلیشنز کے لیے ہے ان مائی اوپینین.
بہت شکریہ بینش آپ کا, آپ نے زحمت فرمائی, میں آپ کا شکر گزار ہوں. ڈاکٹر, میں اپنے بریگیڈیئر صاحب نذیر صاحب, آپ کی لائن ڈراپ ہو گئی تھی. ابھی ہم بینش سلطان صاحبہ سے گفتگو کر رہے تھے, ڈیفینس یونیورسٹی سے تعلق ہے ان کا. آپ یہ بتائیے کہ یہ جو اس وقت صورتحال ڈیولپ ہوئی ہے کہ ان یہ رغمالیوں کو رہا کرایا گیا ہے, جیسا کہ وہ بھی کہہ رہی تھی کہ پاکستان اور افغانستان کے درمیان ریلیشنز کے لیے بہت اچھا ہے, لیکن چونکہ اس کا تعلق براہ راست طالبان کے ساتھ تھا, جو جنہوں نے کلیم کیا تھا کہ انہوں نے ان کو یرغمال بنایا ہے, تو کیا یہ بات تو ثابت ہوتی ہے اس سے کہ طالبان کے اوپر, افغانستان کے جو طالبان ہیں ان کے اوپر پاکستان کا کسی حد تک کوئی انفلوئنس ہے؟
جی بالکل, انفلوئنس ہے, اور انفلوئنس پاکستان نے تسلیم بھی کیا ہے, لیکن کمپلیٹ کنٹرول نہیں ہے. جہاں تک اثر کا تعلق ہے تو وہ تو ظاہر ہے, لیکن دوسری بات یہ ہے کہ یہ جو ہیلی کاپٹر کریش ہوا تھا اور پھر جس صوبے میں ہوا تھا لوگر کا, تو وہاں پر تو حقانی نیٹ ورک کا زیادہ کنٹرول ہے, اور لگتا یہ ہے کہ یہ حقانی کے گروپ کے پاس تھا. और फिर जो पाकिस्तान ने अफगान हुकूमत को और इसके अलावा जान निकलसन उनको भी जनरल जाहिद शरीफ ने और इसके अलावा सियासी क्यादत ने ये रिक्वेस्ट किया था कि इनका सेफ बाजियाबी के लिए इकदाम किए जाए, तो यकीनन अफगान हुकूमत ने भी कोऑपरेट किया है और साथ साथ अमरीका के कमांडर ने भी, और ये जो बाजियाबी हुई है तो इनमें सबका अमल दखल शामिल है। और ये भी हुए कि इतना अरसे के बाद तकरीबन 10 दिन हो गए और ये लोग खैरियत से रिहा हो गए, तो इनके लिए पैसेज और उनके फैसिलिटेशन और इनके लिए जो तजुर्बे की गई यकीनन ये एक ब्रिज है जो कि पाकिस्तान और अफगानिस्तान इस पर मजीद अपना तावन बढ़ा सकते हैं, और इसके अलावा ये कॉन्फिडेंस बिल्डिंग बैर के तौर पर भी हम इसको ले सकते हैं। और तीसरी बात ये है कि अफगान तालिबान ने भी ये जो गुडविल जो सिर दिखाया है, तो जाहिर है कि इसके पीछे कुछ महरकात भी होंगे और कुछ ये कुछ दो भी हो जाता है ऐसे ऐसे मामलात में। और अफगानिस्तान के तनाजर में अगर देखा जाए तो पहले भी जब प्रिजनर की स्वेपर होता था तो ख्वाजा नाटो का था, अमरीका का था, अफगान का था या पाकिस्तान का था, तो जरूरी तौर पर कुछ लो एंड दो के बाद भी या कुछ इस प्रिजनर की रहाई हो जाती थी, तो शायद इसमें भी ऐसी कोई बात हुई होगी। लेकिन ये बात है कि ये एक जो हादसा था वो हादसे ने एक अच्छे अपॉर्चुनिटी प्रोवाइड की है, और मेरे ख्याल में कि इस अपॉर्चुनिटी से बातचीत के लिए पाकिस्तान भी फायदा उठा सकता है, तालिबान भी और अफगान हुकूमत भी फायदा उठा सकता है, और इससे अच्छे शुरुआत का एक इब्तदा भी हो सकती है और एक आंसर भी दोनों के सामने आया, एक टेंजिबल फैक्टर भी है जिस पर ये अपने ताल्लुकात को मजीद इस्तवार भी कर सकते हैं, शुरुआत भी कर सकते हैं और बिल्ड भी कर सकते हैं।
यानी आप ये समझते हैं कि ये जो एक इन लोगों की रिहाई हुई है ये रगमालियों की, ये तीनों फरीकैन पाकिस्तान अफगानिस्तान और तालिबान, उनके लिए अपने आप को मुस्तकबिल में एडजस्ट करने का और मसालेहत की राह हमवार करने का एक जरिया बन सकती है?
जी बिल्कुल बन सकते हैं, और यही बात मैंने बताई क्योंकि इसमें जाहिर अफगानिस्तान का साहिल था, उनकी सरजमीन थी, उनकी हुकूमत थी, जहां पर दूसरी तरफ पर अमेरिकन फोर्सेज है, उनके जाहिर के सर्वेलेंस सिस्टम है, और पाकिस्तान है, पाकिस्तान के अरगमाली थे, फिर तालिबान ऑन ग्राउंड थे, तो इन सबको मिलाकर तो क्वाड्रिलेटरल तो यही बात थी और जो पहले बातचीत होती थी, और उसमें यही फरीक थे सिवाय चाइना के, और मेरे ख्याल में कि चाइना ने भी अपना इन्फ्लुएंस इस्तेमाल किया होगा क्योंकि ऐसे मौके जो आते हैं तो एक तरफ पर तो हादसात होते हैं जिस तरह मैंने पहले बताया, और दूसरी तरफ इन्हीं चीजों से फिर जो बातचीत का या जो आगे चलने का रास्ते का और उसका दादा पकड़ सकते हैं और उसको आगे चल सकते हैं, तो ये यकीनी तौर पर एक प्लेटफॉर्म प्रोवाइड करता है, और जब प्लेटफॉर्म हो तो उस पर जब गुडविल जिस सर कोई चीज हो जाती है तो इसमें मौजा भी नरम हो जाता है और फिर एक कम्युनिकेशन भी इस्टेब्लिश हो जाता है बातचीत का, और फिर इन जिन जो कबाइली मुशरान को या टर्न और फोर चैनल अगर इसमें इस्तेमाल हुए हैं तो वो लोग भी अपना असर रसूख फिर इस्तेमाल कर सकते हैं आगे बढ़ने के लिए।
बहुत शुक्रिया जी,
समझता हूँ कि सबके लिए ये एक अच्छा मौका भी है, शुरुआत भी है और अमन की तरफ एक कदम भी है।
बहुत शुक्रिया आपका जनाब साद नजीर साहब। और सामईन अब हम अगले मौजू की जानिब चलेंगे। पाकिस्तान में एक जानिब तो बड़ी सरगर्मियाँ जारी हैं, दहशतगर्दी के खिलाफ दहशत गर्दों को मारा जा रहा है, गिरफ्तार किया जा रहा है, ज़रब आजमी कार्रवाई चल रही है। दूसरी जानिब पाकिस्तान की फ़ौज के सरबराह राहिल शरीफ साहब ने अपनी क़्यादत में होने वाले एक अहम इजलास में मुल्क में इंसाद दहशतगर्दी के कौमी लाह अमल पर अमल दरामद की रफ़्तार में कमी पर तशवीश का इजहार किया है, और ये भी कहा गया है कि कुछ हल्कों की जानिब से इश्तियाल अंगेज़ बयानात इंसदाद दहशतगर्दी की जारी कोशिशों के लिए नुकसानदेह हैं। तमाम वजीर दाखिला ने इन बयानात को मुस्तरद किया है, इस सिलसिले में गुफ्तगू करेंगे। हमारे साथ मुमताज़ दिफाई तजिया कार जनाब जनरल तिलक मसूद साहब मौजूद हैं, लेकिन एक छोटा सा ब्रेक लेंगे और उस ब्रेक के बाद जनरल तिलक मसूद साहब से गुफ्तगू करेंगे।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर, और कहाँ
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
वेलकम बैक। जनरल मसूद साहब, ये बताइए कि जो जनरल राहिल शरीफ साहब ने बात कही है जिससे उनकी मायूसी या फ्रस्ट्रेशन ज़ाहिर होता है, तहाँ वज़ीर दाखला ने जवाब तो दिया है और ज़ाहिर है कि वो जो उन्होंने कहा गया है कि बाज़ लोगों की जानिब से या बाज़ हलकों की जानिब से जो इश्तियाल अंगेज़ बयानात आ रहे हैं उसमें ज़ाहिर है कि उन्होंने नाम नहीं दिया, लेकिन महमूद अचकज़ई साहब ने और कुछ लोगों ने जो पार्लियामेंट में बयानात दिए हैं और पाकिस्तान की इंटेलिजेंस एजेंसियों को जो हदफ बनाया गालिबन ये इशारा उसी की जानिब था, आप क्या कहेंगे कि ये जो कौमी लाए अमल है, नेशनल एक्शन प्लान है, इस पर क्या वाकई अमल नहीं हो रहा है और क्या ये वाकई उन कोशिशों को सबोटाज कर रही हैं जो दहशतगर्दी को ख़त्म करने के लिए हो रही हैं?
जी, इसमें तो कोई शक नहीं कि देखिए बहुत मायूस कुन है जिस कस्म से रफ्तार है इसकी, इसकी पेशरफ्त बिल्कुल सुस्त हो गई है और हम ये समझते थे कि सिविलियन हुकूमत जो है, जो उसकी जिम्मेदारी है और जो सूबाई हुकूमतों की जिम्मेदारी है वो उनमें उसमें तेजी आएगी, लेकिन देखा ये गया है कि उसमें तेजी नहीं आई और यही वजह है कि चीफ ऑफ आर्मी स्टाफ ने अफसोस का इजहार किया है और जाहिर है वो फ्रस्ट्रेटेड हैं, इसलिए कि वो ये देखते हैं कि फौज ने इतनी कुर्बानियां भी दी हैं और काफी पेशरफ्त हुई है, इलाके भी कबायली इलाकों में काफी एक लिहाज से अमन भी आ गया है और खासतौर से शुमाली वजीरिस्तान में, इसके बावजूद और ये भी कोशिश की गई है कि कराची में और दूसरे इलाकों में बलूचिस्तान में भी जहां तक मुमकिन हो सके हालात को बेहतर किया जाए, लेकिन जो दूसरे आपने देखा आपको याद होगा कि इसमें 20 पॉइंट्स थे ये जो नेशनल एक्शन प्लान था, ये काफी जामे प्लान था, इसका सारा मकसद ये था कि एक जामे प्लान के तहत ये जो पाकिस्तान का बड़ा जबरदस्त चैलेंज है जिसमें बैरूनी भी चैलेंज है, अंदरूनी भी चैलेंज है, जिसमें सूबाई हुकूमतों ने भी बड़ा काम करना था और विफाक ने भी और फौज ने भी अपना एक्शन लेना था, वो तमाम चीजें ऐसी थी जिसको अगर सब साथ मिलकर करते और अपनी अपनी जिम्मेदारियां संभालते तो मेरे ख्याल में ये बयान देने की जरूरत ना होती और इस वक्त इतनी सुस्त रफ्तार ना होती। देखिए एक एक चीज आपको मैं बताऊं, जैसे मदरसा है, मदरसे में उनको उनमें रिफॉर्म्स लाने की जरूरत थी, इसमें ये देखना था कि जो मदरसा इस वक्त ऐसी कार्रवाइयों में मुलव्वस हैं जो कि खतरनाक हैं और जिनके उनको बैन करने की जरूरत थी, कुछ तो एक्शंस लिए गए हैं लेकिन जितना जैसे लेने चाहिए थे, जितनी सख्ती करनी चाहिए थी वो मेरे ख्याल में नहीं की गई है। फिर भी आपने देखा बैंड आउटफिट्स जो थी उनको मानियत थी कि और उनके खिलाफ एक कानून साजी भी हुई हुई थी, लेकिन उसके बावजूद आप देखते हैं कि बाज दफा ये जो दूसरे बैंड आउटफिट्स हैं यानी वो दूसरे नामों के साथ जो है पाकिस्तान में कार फरमा है, फिर जो फाइनेंशियल इनकी बैंकिंग सोर्सेज थे जहाँ से ये पैसे अपने ट्रांसफर करते थे हुंडी के जरिए वगैरह, इसको इनके ऊपर पाबंदियां होनी चाहिए थी, इसको खत्म करने की जरूरत थी, इसमें भी वो रफ्तार और वो मेरे ख्याल में कामयाबी हासिल नहीं हुई है।
अच्छा।
जिसकी उम्मीद थी। उसके बाद जी नैक्टा जो है वो एक बहुत अहम इदारा था, उसको अभी तक पूरी तौर से फाल नहीं किया गया बल्कि उसके उसको एक लिहाज से नजरअंदाज किया गया है, अब ये वजह पता नहीं कि क्यों नैक्टा जैसा अहम इदारा जो है उसको इस तरीके से नजरअंदाज किया गया है।
अच्छा देखिए बुनियादी तौर पर जो नेशनल एक्शन प्लान है इस पर अमल दरामद की जिम्मेदारी जाहिर है कि मुल्क की सिविलियन गवर्नमेंट की है, फौज उसका एक हिस्सा है जैसे पुलिस है या दूसरी इंतजामी यूनिट्स हैं, फौज उनके साथ तआवुन कर रही है, तो ये जरूरत आर्मी चीफ को क्यों पेश आई इस वक्त ये बात करने की कि नेशनल एक्शन प्लान के तमाम पहलुओं पर अमल दरामद नहीं हो रहा?
देखिए ये बड़ा अच्छा सवाल है, इस वजह से कि आर्मी जो थी वो अपना उन्होंने किरदार तो अदा किया है और बड़ी अच्छी तौर से किया, बड़ी कुर्बानियों के भी दी हैं इसके लिए, उसमें जो दहशतगर्द तंजीमें थीं और जो जिस तरीके से ऑपरेट कर रही थी, जिस तरीके से उन्होंने कई इलाकों में हुक्मरानी कायम की थी, वो सब ख़त्म कर दी गई है। लेकिन जब आप एक इलाके को इन लोगों से खाली कराते हैं तो वहाँ सिविलियन एडमिनिस्ट्रेशन जो बिल्कुल धरम भरम हो गया था, उसको जैसे फाटा है, तो फाटा में अब ये बड़ा ज़रूरी है कि सिविल एडमिनिस्ट्रेशन जो है वो वहाँ आए, और फाटा के रिफॉर्म्स जो थे वो भी, ये जो 20 पॉइंट थे या 20 नुकात थे, उसमें ये बहुत अहम जुज था कि फाटा के रिफॉर्म्स होंगे। आपने देखा कि आज तक रिफॉर्म्स में कोई पेशरफ्त नहीं हुई है, तो इस वजह से बहुत फ्रस्ट्रेशन होती है कि जब आप सिविलियन जो आपका काउंटर पार्ट है उसको अभी तक वो तैयार नहीं है अपनी जिम्मेदारियां संभालने के लिए, तो फिर जाहिर है यही सूरत हाल होगी कि फिर चीफ ऑफ आर्मी स्टाफ कहेंगे कि कहाँ तक आर्मी जो है वो ही मामलात को होल्ड करते रहे और सिविलियन जो जिम्मेदारियां हैं वो भी वही संभालें। इसी तरीके से और भी मैं आपको, जैसे मैंने कहा कि जो फाइनेंशियल सोर्सेज हैं इनके टेररिस्ट वगैरह के, कि वो कहाँ से अपने पैसे और किस तरीके से हुंडी के जरिए आते हैं, उनके ऊपर काफ़ी मेरे ख्याल में कंट्रोल की ज़रूरत थी, लेकिन जिस तरीके से कंट्रोल होना चाहिए था नहीं हुआ। और फिर आईडीपीज हैं हमारे, उनके बारे में, उनकी रिहैबिलिटेशन, उनकी वापसी, और ये तमाम चीज़ें ऐसी हैं जो अभी तक मेरे ख्याल में इत्मीनान
हल तलब हैं,
यानी ये नहीं कहा जा सकता कि वो ठीक तौर से इनके ये पॉलिसी जो है वो आग बढ़ी है।
बहुत शुक्रिया जनरल तिलक मसूद साहब आपका, आपने जहमत फरमाई। हमें ज्वाइन किया है कराची से डॉक्टर तौसीफ़ अहमद साहब ने। डॉक्टर साहब वो मुमताज़ सियासी तजिया कार हैं। डॉक्टर साहब ये बताइए कि आर्मी चीफ ने जो ये बयान दिया है कल के जो कौमी लाहे अमल था इनसे ज़्यादा दहशतगर्दी का, उसकी जो पर अमल दरामद की रफ्तार खातिर ख्वाह नहीं है, आपके ख्याल में सूरत हाल कितनी संजीदा या कितनी संगीन है इस वक्त?
देखिए सूरत हाल तो बहुत संगीन है। क्वेटा में जो वकीलों की नकल कशी हुई है उसके बाद बहुत सारे सवाल इस ऑपरेशन के हवाले से पैदा हो गए हैं। क्वेटा एक गैरिजन सिटी है जिसमें दो बड़ी सड़कें हैं और दर्जन भर छोटी सड़कें, वहाँ मुस्तकिल इस तरह के वाकयात और उसके अलावा मुख्तलिफ इलाकों में वक्तन फवक्तन मजहबी इंतहा पसंदों के हमले, तो वो बहुत सारे सवाल उठाते हैं। और ये सवाल जो है वो सिविल और मिलिट्री इंटेलिजेंस एजेंसीज की कारकर्दगी के बारे में भी उठाते हैं। महमूद अचगजई साहब ने भी ये मसला उठाया, बाकी लोगों ने भी, और उसमें जाहिर है सिविलियंस की खामियां भी हैं। सिविल गवर्नमेंट अभी तक गवाहों के तहत उसका कानून नहीं बना सकी, पुलिस को इस तरह उसकी तकलीफ नहीं की जा सकती, पुलिस के अंदर उसको अफेक्टिव नहीं कर सकती, तो वो सारे तनाजुर में चीफ ऑफ स्टाफ का बयान है कि जो ऑपरेशन ज़र्ब हज़्ब है उसके हदफ के हवाले से सवाल है। तो ये मजमू तौर पर सूरत हाल है, और जाहिर है ये जो ऑपरेशन के बाद बावजूद दहशतगर्दी के वाकयात का होना इस बात का सबूत है कि कहीं ना कहीं खामी तो मौजूद है, तो ये उन खामियों के हवाले में इजहार है। और जाहिर है बस ये संजीदा मामला है, हर दो तीन महीने बाद मुल्क के किसी हिस्से में दहशतगर्दी का कोई भयानक वाकया होता है
जी,
तो उसके बाद ये सवाल होता है एक ऑपरेशन में कहीं ना कहीं तो खामियां हैं।
अच्छा डॉक्टर तौसीफ अहमद, एक सवाल ये पैदा होता है कि ये बयान बजाहिर ऐसा लगता है कि बड़े बड़े डेस्परेशन में या बड़ी मायूसी के आलम में सर्विस आर्मी चीफ ने दिया है, सूरत हाल ये है कि दोनों यानी सिविलियन गवर्नमेंट भी और आर्मी भी एक दूसरे के ऊपर इल्ज़ाम लगाते रहते हैं कि कौन इसका जिम्मेदार है कौन जिम्मेदार नहीं है, इस सूरत हाल में क्या फ़ौज अपने आप को बेबस महसूस करती है सिविलियन गवर्नमेंट के मुकाबले पर, या सिविलियन गवर्नमेंट अपने आप को बेबस महसूस करती है फौज के मुकाबले पर? सूरत हाल क्या है?
बेबस करने का इशू नहीं है, गवर्नेंस का इशू है। सिविल गवर्नमेंट को तो सारे इकदाम करने चाहिए जो ऑपरेशन ज़र्ब है उसके हवाले से हुए, जिसमें सिविलियन फोर्सेस को दोबारा तैयार करना, उनकी तरबियत करना, उनके सियासी अजायम से उन्हें अलहदा करना, इंतहा पसंदों के खिलाफ कार्रवाई करना, अदालती निज़ाम को बेहतर बनाना। फौज का बहुत ज्यादा एतराज है कि बहुत सारे दहशतगर्दों को अदालत में عدالتوں سے وہ رہا ہو جاتے, اس لیے کہ ان کے خلاف جو چلان ہے وہ بہت بڑا کمزور ہوتا. یہ ظاہر ہے سیولین پارٹ کے اوپر بہت بڑی کمزوری ہے, پولیس کے نظام کی کمزوری ہے, عدالتی نظام کی کمزوری ہے, جو حکومتوں کا وکیلوں کا نظام ہے اس کی کمزوری ہے, پھر گواہوں کے تحفظ کا معاملہ ہے, یہ براہ راست صوبوں کا معاملہ ہے کہ اب تک گواہوں کے تحفظ اور ان کے معاوضوں کا قانون نہیں بن پایا, تو اس کے نتیجے میں گواہیاں نہیں جاتی اور وہ چھپ جاتے, تو یہ ظاہر ہے اس کے نتیجے میں جو آپریشن ہے جو فوج کر رہی ہے وہ متاثر تو ہوتی ہے, تو وہ تو سیولین کے پارٹ کے اوپر ہے. اب فوجیوں کے حوالے سے یہ ہے کہ کہیں نہ کہیں جو سیول انتظامیہ ہے یا سیول انٹیلیجنس ایجنسیز ہیں یا عسکری انٹیلیجنس ایجنسیز ہیں تو وہ انڈیکیٹ بھی کرتی ہیں, بعض اوقات خامیاں بھی رہ جاتی ہیں, تو یہ دونوں حوالوں سے ہے. بنیادی ذمہ داری تو سیولین گورنمنٹ کی ہے, وفاقی گورنمنٹ کی ہے, صوبوں کی ہے کہ وہ فوج کے ساتھ مل کے جو دہشت گردی کے خاتمے کے لیے اقدامات کرے, تو ظاہر وہ تو اس سے نہیں بچ سکتی, مگر تو وہ مجموعی طور پہ وہ اس کے ذمہ دار ہیں, انہیں اس کا جواب دینا. تو یہ اسی تناظر میں ہے کہ سول گورنمنٹ کو عدالتی نظام اور گواہوں کا نظام اور باقی نظام کو بہتر کرنا چاہیے اور زیادہ کوآرڈینیشن ہونی چاہیے.
مطلب آپ مستقبل میں صورتحال کو کچھ بہتر ہوتا ہوا دیکھتے ہیں یا یہ کہ یہ جو کنفرنٹریشن کسی کیفیت نظر آتی ہے اس میں اضافہ دیکھتے ہیں؟
میرا خیال ہے ہمیں پر امید ہونا چاہیے اور ہمیں یہ امید کرنی چاہیے کہ سول گورنمنٹ جو بنیادی لوازمات ہیں ان پہ اقدامات کرے گی اور خاص طور پہ مائنڈ سیٹ کے خاطر تبدیلی کے لیے اقدامات کرے گی. اس کے لیے ضروری ہے کہ سلیبس کو تبدیل کیا جائے, مدرسوں کو, اسکولوں کے, کالجوں کے, یونیورسٹیز کے, ان کی فائنینشیل لائن جو ہے انتہا پسندوں کی اس کا خاتمہ کیا جائے. یہ سب پولیس کا کام ہے کہ فائنینشیل لائن فائنینشیل جو پائپ لائن ہے اسے ختم کیا جائے, نصاب میں تبدیلی کی جائے, انتہا پسندی کو روکا جائے. مولانا شیرانی نے یہ تو کہہ دیا کہ اچھے برے طالبان میں تبدیلی کر دی, نہیں کوئی فرق نہیں کرنا چاہیے, مگر وہ نصاب میں تبدیلی کے لیے تیار نہیں ہے. وہ کہتے ہیں جہاد کا معاملہ تو ہر صورت میں شامل ہوگا, تو جب آپ اس طرح کے نصاب میں تبدیلی نہیں کریں گے تو پھر فوج کیا کرے گی؟ بات پھر وہی ہوگی. تو پھر ظاہر ہے اس طرح انٹیلیجنس نیٹورک بھی بہتر ہونا چاہیے, سیولین بھی بہتر ہونا چاہیے اور فوج کا انٹیلیجنس نیٹورک بھی بہتر ہونا چاہیے اور اس کے درمیان کوآرڈینیشن ہونی چاہیے. کوآرڈینیشن کے بڑے معاملات ہیں, اس کے نتیجے میں دہشت گرد فائدہ اٹھا رہی ہے.
اچھا, اب جب ہم نے یہ گفتگو کی ہے تو ہم اسی حوالے سے گفتگو کریں گے پاکستان کی سیاست کے بارے میں بھی. جیسا کہ ہمیں پتہ ہے کہ جب ایسا ماحول ہوتا ہے ملک میں, ایک جد و جہد ہو رہی ہوتی ہے کسی ایک مینس کے خلاف, تو ظاہر ہے کہ ساری قوتوں کو متحد ہونا چاہیے. لیکن پاکستان میں ہم یہ دیکھتے ہیں کہ سیاسی قوتیں جو ہیں وہ بہت منتشر ہیں, ایک دوسرے کے خلاف ہیں, اور ابھی حال ہی میں جو واقعات ہوئے ہیں پناما لیکس کے حوالے سے, اب وہ عمران خان کی تحریک انصاف جو ہے وہ اس نے ایک تحریک احتساب شروع کی ہے. میں چاہتا ہوں چند سیمپلس ہیں میرے پاس نواز شریف صاحب کے, عمران خان کے, وہ سن لیں, پھر پاکستان کی سیاست کے حوالے سے گفتگو کریں گے. ہمیں لاہور سے پروفیسر سجاد نصیر صاحب نے بھی جوائن کیا ہے اور ڈاکٹر توصیف احمد صاحب بھی ہمارے ساتھ ہیں. سب سے پہلے میں نواز شریف صاحب جو پرائم منسٹر ہیں ملک کے, انہوں نے موٹر وے کے شور کوٹ ساہیوال سیکشن کا سنگ بنیاد رکھتے ہوئے اس تحریک انصاف کی, تحریک احتساب کے بارے میں جن خیالات کا اظہار کیا ہے وہ ذرا سنتے ہیں.
کنٹینر پہ چڑھ کے سیاست کرنا کوئی سنجیدہ سیاست نہیں ہے, ان کو پتہ نہیں, وہ جو منہ میں آتا بولتے جاتے ہیں, اور اسی لیے آج ان کی پوزیشن جو ہے وہ الحمدللہ ڈاؤن ہے. اور جو کہہ رہے ہیں کہ ہم تحریک چلائیں گے, چل ہی نہیں رہی تحریک, وہ روز بیٹھتے ہیں, اب کیا کریں بھائی, لوگ ساتھ نہیں دے رہے, لوگ اس طرح کی سیاست کا کبھی ساتھ نہیں دیں گے. لوگ ساتھ دیں گے ترقی کی سیاست کا, لوگ ساتھ دیں گے خوشحالی کی سیاست کا.
اور عمران خان نے آج اپنی تحریک کے آغاز کے موقع پر خطاب کرتے ہوئے مجمع سے کہا,
اداروں کو مضبوط کر کے قومیں آگے بڑھتی ہیں. جو دو چیزیں انسانوں پہ سرمایہ کاری اور اداروں کو مضبوط کرنا, ایک چیز ان دونوں چیزوں کو تباہ کرتی ہے اور اس کا نام ہے کرپشن. کرپشن ادارے بھی تباہ کرتی ہے, اور کرپشن جو پیسہ انسانوں پہ خرچ ہو رہا ہوتا ہے وہ باہر محلوں کے اوپر آف شور اکاؤنٹس, پینما کمپنیز کے और यहां से पैसा चोरी करके बाहर जाता है, आपका पैसा।
और उससे कबल, एक रोज कबल, चौधरी निसार ने, जो कि वजीर दाखिला हैं, तीसरी बड़ी पार्टी यानी पीपल्स पार्टी को हदफ बनाते हुए इन ख्यालात का इजहार किया था।
हर रोज बयान मेरे खिलाफ आता है, मैं नहीं चाहता कि हर एक का जवाब दूं, मैं नहीं चाहता कि उनके लेवल पे जाऊं, वरना बहुत कुछ मैं कह सकता हूं। और वो जातियात भी उतर आते हैं। मैंने आज तक ये कभी नहीं कहा कि यार कोई मीटर रीडर था वो इस मकाम तक किस तरह पहुंचा, यार कोई मुझे बता दो। मैंने आज तक नहीं कहा, मैंने आज तक नहीं कहा कि यार मैं मिनिस्टर था, मुझे पता है कि एक एलपीजी का कोटा जितने टन, वो मुझे पता है, वो बेनजीर भुट्टो साहब से लेके किसके नाम किया गया और फिर उसे रेगुलराइज किस तरह किया गया, जो बहुत बड़े। मैंने तो कभी बात नहीं की। और भी चीजें हैं, एक ही वन कॉन्स्टिट्यूशनल एवेन्यू है, इधर बहुत बड़े बड़े लोगों ने फ्लैट लिए हुए हैं।
और उसके जवाब में पीपुल्स पार्टी के रहनुमा एतजाज अहसन का कहना था,
चौधरी निसार आप कर रहे हो, मैं ज़रूर उस पर बात कर दूंगा, गो मैं उसको ज़्यादा संजीदगी से नहीं लेता, मैं दो जुमले बोल देता हूँ, उसको दो रातें नींद नहीं आती, इसलिए मैं उसका थोड़ा सा लिहाज कर रहा था। पर चौधरी निसार, आप मुझे बताएं, चौधरी निसार ने खुद कहा है कि उसने ज़िंदगी में एक दफ़ा आसिफ जरदारी की तारीफ की है।
प्रोफेसर सज्जाद नसीर, ये फरमाइए कि आपने जो लेवल देखा इस वक्त सियासत का और सियासी रहनुमाओं का एक दूसरे पर नुक्ताचीनी और क्रिटिसाइज करने का, क्या ये कोऑर्डिनेशन है पाकिस्तान की सियासत में जो मुल्क के माहौल को बेहतर कर सके?
नहीं, बल्कि ये तो उसके बिल्कुल बरक्स है
जी।
ये जिस किस्म के इल्जाम चल रहे हैं एक दूसरे पे और जिस तरह की जुबान इस्तेमाल हो रही है, इससे माहौल जो है उसमें गर्मी और शिद्दत ही पैदा होती है, कमी नहीं आती है। कोऑर्डिनेटेड तो ये खैर नहीं कहा जा सकता, क्योंकि एडहॉकिज्म के हवाले से चीजें होती हैं। कोई इवेंट हो गया तो उस पर बयान आ गया, फिर काउंटर चार बयान आ गया, तो ये पाकिस्तान की सियासत इस तरह से चल रही है। लेकिन एक स्टेलमेट है जो कि आ गया है। मेरा अपना सेंस ये है कि चार्टर ऑफ डेमोक्रेसी के तहत जिस तरह के राज्य पांच साल गुजरे, जिसमें से तीन साल कमेटी को मेंबर के हवाले से और दो साल भी प्रेजिडेंसी में फैसले हुए और दो घर चले गए, तो बेसिकली पाकिस्तान में तो प्रेजिडेंशियल सिस्टम था। लेकिन जब आप नवाज शरीफ साहब के दौर में आते हैं तो टू थर्ड मेजोरिटी हो जाती है, प्राइम मिनिस्टर सबसे ज्यादा स्ट्रॉन्ग होकर उभरता है। लेकिन जब धरना हुआ इमरान खान का 126 दिन का, तो उस वक्त इनको बचाया पीपुल्स पार्टी ने, वो बहुत बड़ा एहसान था जो उन्होंने किया। तो उनका ख्याल ये था कि जब उन पर कोई आफत आएगी या मुसीबत आएगी तो नवाज शरीफ जो है वो उनके साथ लीनियंट और जनरस जो है वो इस्तेमाल करेंगे। लेकिन लगता ही है कि सियासत जो है और वो प्रोजेक्ट जो था जमहूरियत वाला, अच्छा मेरे ख्याल में वो उसकी स्टीम खत्म हो गई हुई है। अब मसला ये हो गया हुआ है कि अब दो साल रह गए हैं इलेक्शंस में, अगर पांच साल का हम अच्छा मान भी लेते हैं, तो अब सियासत जो है वो उस हवाले से हो रही है, क्योंकि अब नून लीग जो है वो ये नहीं समझती है कि अब जरदारी की बारी है, क्योंकि जरदारी साहब जो हैं उनकी पंजाब में से तो फरागत हो गई हुई है, सिंध में भी उनकी हालत काफी कमजोर है, और जिस किस्म के मुकदमे हैं उनके हवाले से चल रहे हैं तो ये उनके लिए काफी मुश्किल है। तो अब तक ये चल रहा था वो था कि साफ छुपते भी नहीं, सामने आते भी नहीं, लेकिन अब मेरे ख्याल में वो वक्त आ गया, क्रिटिकल पॉइंट आ गया है जहाँ के बारगेनिंग जो है वो टफ होती चली जा रही है। अब वो जो चीजें मांग रहे हैं पीपल्स पार्टी वाले अयान अली के हवाले से, डॉक्टर साहब के हवाले से, तो अब ये देने के लिए तैयार नहीं है, क्योंकि ये कहते हैं कि पीपल्स पार्टी की तहरीक इंसाफ के साथ उनके ही सड़कों पर ना आता है,
یہ ٹف بارگیننگ کے طور پہ یہ سلسلہ, لیکن کچھ لوگوں کا کہنا یہ بھی ہے کہ یہ سب تماشا ہے جو کہ ہو رہا ہے پاکستان میں, اور لوگوں کو تماشائی کے طور پہ یہ ٹریٹ کرتے ہیں, اور ریسپانسبل جو کہ اسٹیٹسمین یا پولیٹیکل لیڈرز ہوتے ہیں اور جس طریقے سے ملک کو چلایا جاتا ہے اور گورننس کی جاتی ہے, اچھا وہ ساری چیزیں مفقود ہیں. اور یہاں سے لڑائی جو ہے وہ چموئی قسم کی ہو رہی ہے, اور اپوزیشن بھی یکجا نہیں ہے, اور نواز لیگ بظاہر کہتے ہیں کہ وہ ایک پارٹی ہے, لیکن کچھ لوگوں کا خیال یہ ہے کہ اس کے اندر بھی
فریگمنٹیشن ہے
اور کریکس موجود ہیں. تو ایسی صورتحال میں جو نواز شریف صاحب کی تقریر آپ نے سنائی کہ لوگ ترقی کے ساتھ ہیں اور لوگ باہر نہیں آ رہے ہیں, تو ترقی جو ہے وہ اس کا سمر جو ہے وہ لوگوں تک ابھی تک پہنچنا شروع نہیں ہوا. 2018 میں بجلی کا لوڈ شیڈنگ ختم کر دیں گے, یہ ہو جائے گا, سی پیک جو ہے
اس سے
ہو جائے گا, یہ گاگے گی کی ساری سیاست ہے. عوام جو ہیں ان کے حصے میں تو کچھ نہیں آ رہا, بلکہ ٹیکسوں کی ایک بربار ہے جو کہ کی جا رہی ہے.
اچھا,
اور حکومت جو ہے اس کی نہ تو فسکل پالیسی نظر آتی ہے, نہ اکنامک پالیسی نظر آتی ہے, نہ کنسنسس نظر آتا ہے کہ پالیسی جو ہے اس کو کس طریقے سے چلائیں گے.
اچھا ڈاکٹر توصیف احمد, یہ فرمائیے کہ کیا یہ جو بعض محققین اور بعض مبصرین کہتے ہیں کہ پی ٹی آئی کا مقصد یہ ہے کہ 2018 تک نون لیگ کے اوپر دباؤ برقرار رکھا جائے, یہ صرف اسی کی سیاست ہو رہی ہے, اس لیے کہ اب نہ پیناما لیکس میں کچھ ہونا ہے نہ کوئی احتساب ہونا ہے, آپ کیا سمجھتے ہیں اس کے بارے میں؟
دیکھیے, دو حصے ہیں, اسٹیٹ تو چودھری نثار اور چودھری اعتداد حسن کی جو لڑائی ہے
جی,
اس کے نتیجے میں یہ پیپلز پارٹی اور مسلم لیگ کی لڑائی نظر آ رہی ہے. یہ پیپلز پارٹی اور مسلم لیگ کی لڑائی نہیں ہے. چودھری اعتداد حسن ایک زمانے میں نواز شریف کے وکیل تھے, ان کا خیال یہ تھا کہ نواز شریف انہیں پیپلز پارٹی میں رہتے ہوئے انتہائی اہم مقام دیں گے, جو انہیں نہیں ملا تو ان کا احتجاج شروع ہو گیا, جو کہ نظر آتا ہے. مگر تحریک انصاف جو ہے وہ 2018 کے الیکشن کو ہی ٹارگیٹ کر رہی ہے, اور یہ ساری تحریک جو چلا رہی ہے موبلائزیشن ہے عوام کے لیے, تاکہ 2018 میں ان کے لیے ایک بہتر صورتحال پیدا ہو.
ڈاکٹر توصیف احمد, بہت شکریہ آپ کا, اور پروفیسر سجاد نصیر صاحب آپ ہمارے ساتھ رہیے گا, ہمیں گفتگو کرنی ہے ہندوستان پاکستان کے تعلقات کے حوالے سے. ہمارے ساتھ تو ڈاکٹر رامنی ٹھاکر بھی ہوں گی, لیکن ایک بریک لیں گے اور اس بریک کے بعد پھر گفتگو کو آگے بڑھائیں گے.
آواز دوست انعامی مقابلہ میری کہانی
پاکستان میں ہمارا پتا ہے, میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتا ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے اردو voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
ویلکم بیک صاحب. وہ کشمیر کے اس خطے میں جسے بھارتی کشمیر کہا جاتا ہے, وہاں پر مسلسل بے چینی اور ہنگامے اور بھارتی سیکیورٹی فورسز کے ساتھ وہاں کے لوگوں کی جھڑپیں جاری ہیں, اور ادھر بھارتی وزیراعظم نریندر مودی نے بھارتی کشمیر میں جاری کشیدگی کے لیے پاکستان کو ذمہ دار قرار دیا ہے, اور یہ کہا ہے کہ جو کچھ ہو رہا ہے اس سرحد پار سے جو دہشت گردی بھیجی جا رہی ہے, پہنچائی جا رہی ہے, اس کے نتیجے میں ہو رہا ہے. انہوں نے کہا کہ بقول ان کے بلوچستان اور پاکستان کا کنٹرول والے کشمیر میں انسانی حقوق کی خلاف ورزیوں کے لیے پاکستان کو جواب دینا پڑے گا. کل جماعتی اجلاس میں جناب مودی نے یہ بھی کہا کہ پاکستان کے قبضے والا کشمیر بھی بقول ان کے اب وہ ہمارا ہے, اور وقت آ گیا ہے کہ بلوچستان میں اسلام آباد کی زیادتیوں کو دنیا کے سامنے لایا جائے. ان کا یہ بھی کہنا تھا کہ انہوں نے اپنی وزارت خارجہ سے کہا ہے کہ پاکستانی کشمیر کے جو لوگ دنیا کے دوسرے خطوں میں رہتے ہیں ان سے رابطہ کیا جائے اور ان کے ساتھ مل کر ان زیادتیوں کو منظر عام پر لایا جائے. ہمارے ساتھ تو دہلی سے پروفیسر رامنی ٹھاکر ہیں, اور ہمارے ساتھ پاکستان سے پروفیسر سجاد نصیر صاحب ہیں. پروفیسر رامنی ٹھاکر, یہ جو بیان دیا ہے مودی صاحب نے کل جماعتی کانفرنس میں, آپ کے خیال میں اس کا امپیکٹ جو ہے پاکستان اور ہندوستان کے تعلقات کو معمول پر لانے کی کوششوں کے سلسلے میں کس طرح سے پڑے گا؟
دیکھیے، آئی تھنک جو پاکستان اور ہندوستان کی نارملائزیشن ہے وہ تو اب کافی حد تک رک گئی ہوئی ہے، اور اس کا جب سے پٹھان کوٹ پہ آتنکوادی حملہ ہوا اس کے بعد ہندوستان نے پھر پہل دکھائی، پاکستان کے مطلب سیکیورٹی فورسز کو انوائٹ بھی کیا جانچ کرنے کے لیے، اس کے باوجود ہمیں مطلب جو ہمارے عوام ہیں ان کے مطابق کوئی ہمیں خاص پاکستان کی طرف سے کوآپریشن نہیں ملی ہے. تو یہ کہنا کہ کشمیر کی وجہ سے یا جو مودی صاحب نے آج کی جو اسٹیٹمنٹ دی ہے یا کل کی جو اسٹیٹمنٹ دی تھی اس کی وجہ سے پاکستان اور ہندوستان کے رشتوں پہ زیادہ امپیکٹ ہوگا، یہ میں نہیں سمجھتی. میں سمجھتی ہوں کہ پاکستان اور ہندوستان کی بات چیت کے دوران سب سے پہلا مدعا اور سب سے ہندوستان کی طرف سے سب سے امپورٹنٹ مدعا ٹیروریزم ہی رہے گا. جہاں تک ہے کیا کہتے ہیں مودی صاحب کا کہنا کہ بلوچستان میں جو ہیومن رائٹس اٹروسٹیز ہو رہی ہیں ان کو بھی دنیا کے سامنے لایا جائے گا، تو میں سمجھتی ہوں کہ پاکستان تو ویسے ہی کشمیر کے بارے میں کشمیر کے ایشو کو ہر ٹائم جب بھی کشمیر میں کوئی بھی ایشو اٹھتا ہے یا کوئی بھی ڈسٹربنس ہوتی ہے تو پاکستان اس مدعے کو فٹافٹ انٹرنیشنلائز کر دیتا ہے. اس باری تو پاکستان نے اپنے سبھی دوتاواسوں کو بلا کے امبیسڈرز کو بلا کے یہ انسٹرکشن دی ہیں کہ اس مدعے کو انٹرنیشنل لیول پہ اچھالا جائے. تو اس کو نظر انداز اس کو نظر میں رکھتے ہوئے ہم یہی کہہ سکیں گے کہ شاید ہندوستان بھی ایک ٹٹ فور ٹیٹ کرنے کی کوشش کر رہا ہے.
پروفیسر سجاد نصیر، یہ جو اس قسم کے بیانات اور کاؤنٹر بیانات ہوتے ہیں، کیا اس سے ریجن میں اسٹیبلٹی کم ہوتی ہے، ڈی اسٹیبلائز ہوتا ہے ریجن، یا یہ کہ اس سے صرف پولیٹیکل اسکور سیٹل کیے جاتے ہیں؟
دیکھیے جی، ایسے بیانات اور ایسی کشیدگی جو کہ اس وقت چل رہی ہے ہندوستان اور پاکستان کے مابین، اور جس طرح کے حالات افغانستان میں ہیں، تو ایسی صورت حال میں ظاہر ہے کہ اس ریجن کی اسٹیبلٹی جو ہے وہ تو متاثر ہوتی ہے. لیکن سوال یہ پیدا ہوتا ہے کہ کشمیر کے مسئلے پہ یہ جو کچھ ہو رہا ہے، 70 سے لوگ اپنی جان گنوا بیٹھے ہیں جو اس وقت موومنٹ وہاں چل رہی ہے، اور اس بات کو 25 سال ہو گئے ہیں. اب پاکستان پہ بلیم گیم چلانی جو ہے کہ جی پاکستان سے انفلٹریٹر جاتے ہیں اور یہ وہاں جا کے یہ کچھ کرتے ہیں، تحریک جو ہوتی ہے وہ اتنی دیر چلتی نہیں ہے، اور جبکہ 1992 سے لے کے اب تک ہندوستان کی آدھی فوج جو ہے وہ ڈپلائڈ ہے وہاں، اور جس قسم کی اٹراسٹیز وہاں ہو رہی ہیں، اور مودی صاحب کی حکومت جو ہے اس نے پچھلے 2 سال سے بارڈرز پہ جو کچھ کیا اس پروکیشن کو پاکستان نے اگنور کیا ہوا ہے. اور جہاں تک انٹرنیشنلائز کرنے کی بات ہے تو پاکستان نے ابھی تک تو کوئی ایسی بات نہیں کی ہے. اگر مختلف قسم کے سفیروں کو بلا کے ان کو ایک بریفنگ دے دی گئی ہے جو کہ ان کو آلریڈی پتا ہے جو کچھ ہو رہا ہے، تو سوال یہ اٹھتا ہے کہ ہیومن رائٹس کے جو چیپٹرز ہیں ساری دنیا میں کیا وہ سوئے ہوئے ہیں؟ امریکہ جو ہے جو کہ سب سے بڑا جمہوریت کا، برطانیہ اور فرانس جو سب سے بڑے علم بردار ہیں جمہوریت کے اور ہیومن رائٹس کے، اچھا کسی نے ہندوستان کو یہ بات نہیں کہی ہے کہ بھئی آپ یہ کیا کر رہے ہیں، اس قسم کے ظلم اور ستم جو ہیں اچھا اس طرح ڈھا رہے ہیں لوگوں کے ساتھ، آپ کو ڈائلاگ کرنے کی ضرورت ہے. اور پاکستان ہندوستان پھر اس بات پہ آ جاتا ہے کہ یہ اٹوٹ انگ ہے ہمارا. بھئی اٹوٹ انگ ہے تو پھر یہ کیا سلسلہ اتنے سال سے چل رہا ہے؟ اور پھر یہ کہ جو پاکستان کا کشمیر ہے اچھا وہ بھی ہمارا ہے، اور ہیومن رائٹس کی وائلیشنز جو ہیں وہ بلوچستان میں جو ہو رہی ہیں. ابھی پاکستان کی سچویشن جو ہے وہ 9/11 کے بعد جو رہی ہے اور جس قسم کا ٹیررزم کا پاکستان شکار رہا ہے، اور اب جب کہ ایویڈنس بھی آ گئی ہے بھوشن کے حوالے سے کہ یہاں را کا نیٹورک بھی چل رہا ہے، تو یہ ساری باتیں جو ہیں یہ ہندوستان جب یہ کرتا ہے تو پھر اوپر سے الزام تراشی بھی پاکستان پہ کرتا ہے کہ جی پاکستان جو ہے اچھا وہ انٹرنیشنلائز کرتا ہے. پاکستان کس طرح انٹرنیشنلائز کرتا ہے؟ ہم تو انٹرنل سیکیورٹی اور فوج جو ہے اس کا جو پیراڈائم شفٹ آیا ہے کہ انڈیا سینٹرک کی بجائے انٹرنل سیکیورٹی جو ہے وہ اس وقت پرائمیسی رکھتی ہے پالیسی کے حوالے سے، فوج کے حوالے سے. تو ہم تو اپنے اندر کے مسائل جو ہیں ان سے نبردازما ہونے کی کوشش کر رہے ہیں، اور جو ایکسٹرنل فیکٹرز ہیں اچھا جس طریقے سے وہ اس سچویشن کو خراب کر رہے ہیں، اچھا کم از کم ہم اس کی نشاندہی تو کر سکتے ہیں. ہم نے تو ابھی یہ نہ ایشو سیکیورٹی کاؤنسل میں ریز کیا ہے، نہ ہم نے امریکہ سے کچھ کہا ہے، نہ ہم نے برطانیہ سے کچھ کہا ہے.
جی.
پاکستان کرے گا، اچھالے گا، اب یہ تو کوئی بات نہ ہوئی.
اچھا
اور آپ جی. موازنہ کیسے کر سکتے ہیں کشمیر کا جو صورتحال بلوچستان میں ہے یا کراچی میں ہے؟ اچھا یہ کمپیریزن جو ہے وہ بنتا نہیں ہے. میرا نہیں خیال کہ یہ استدلال جو ہے اور دلیل جو ہے یہ مناسب ہے.
اچھا ڈاکٹر رامنی ٹھاکر، ایک اور سوال آپ سے، اب میرے پاس وقت بہت کم رہ گیا، یہ فرمائیے کہ کیا اس قسم کے بیانات بھارتی قیادت کی طرف سے انٹرنل یا ڈومیسٹک کنزمپشن کے لیے بھی ہوتے ہیں، یا یہ کہ ان کا کوئی باقی کوئی مقصد ہوتا ہے؟
نہیں دیکھیے، یہ تو بالکل مطلب آپ کو شاید معلوم ہی ہوگا کہ کشمیر کی تو پوری ڈبیٹ ہماری پارلیمنٹ میں ہوئی تھی، اور آل پارٹی میٹنگ بھی ہو چکی ہے. اب 12 تاریخ کو کشمیر کے جو ڈیموکریٹک پارٹیسپنٹ ہے ان کے ساتھ بھی بات چیت ہوگی. تو آئی تھنک اٹس ناٹ سو مچ فور انٹرنل کنزمپشن، اٹس ناٹ سو مچ. اس وقت میرے جہاں تک خیال میں ہندوستان کی سبھی پولیٹیکل پارٹی ایک مت پہ ہیں، اور اسی کو کشمیر کے اسی کو زیادہ پولیٹیسائز نہیں کرنا چاہتے ہیں. ہم پیس اور مطلب وہاں پہ شانتی چاہتے ہیں.
بہت شکریہ ڈاکٹر رامنی ٹھاکر. آپ کا ایک آخری بار پروفیسر سجاد نصیر اختصار کے ساتھ بتائیے گا، مجھے اگلے ٹاپک کی جانب جانا ہے، کہ کیا یہ جو کل جماعتی کانفرنس ہوئی ہے اور بھارتی پارلیمنٹ نے جو قرارداد منظور کی ہے، اس کے نتیجے میں آپ سمجھتے ہیں کہ کشمیر میں صورتحال کو کنٹرول کرنے میں مدد ملے گی؟
میرا نہیں خیال جی کہ جس قسم کی وائلنس ہوئی ہے وہاں اور جتنے لوگ وہاں شہید ہوئے ہیں، اس کے بعد معاملات جو ہیں وہ کوئی سدھریں گے. جب تک ہندوستان سنجیدگی کے ساتھ ان کے جو ڈیمانڈ ہے، ان کے جو مسائل ہیں، ان کو ایڈریس نہیں کرے گا، تو اتنی دیر تک بات جو ہے اس میں پیش رفت نہیں ہوئے گی. اور جہاں تک پارلیمنٹ میں ریزولوشن پاس کرنے کی بات ہے، تو وہ ہندوستان کی ایک کمپلشن انٹرنل ہے، کیونکہ وہ کشمیر کے مسئلے کو پولیٹیسائز نہیں کرنا چاہتے، کیونکہ اس پہ اگر ڈبیٹ زیادہ ہوئے گی، اخباروں میں اس پہ زیادہ بحث مباحثہ ہوگا، تو کشمیر کا مسئلہ جو ہے وہ پولیٹیسائز ہو جائے گا. تو اس لیے ہندوستان ہمیشہ اس سے پہلو پہ ہی کرتا ہے، اور کبھی اس کو اپنی ہیڈ لائنز کی نظر نہیں کرتا ہے، بلکہ اس کو ادھر ادھر کرنے کی کوشش میں رہتا ہے.
بہت شکریہ.
کہ فی الحال صورت جو حال ہے اس میں کوئی فی الحال امپروومنٹ کی ریزولوشن کے حوالے سے کوئی امید نہیں ہے.
بہت شکریہ پروفیسر سجاد نصیر. اور اب ہم گفتگو کریں گے کچھ انٹرنیشنل موضوعات پر. ہمارے ساتھ تو بیرسٹر امجد ملک صاحب لندن سے موجود ہیں ٹیلی فون پر. بیرسٹر صاحب، یہ بتائیے کہ جو خبر آئی ہے تازہ ترین، وہ یہ ہے کہ جو سیرین ڈیموکریٹک فورسز ہیں یعنی ایس ڈی ایف، انہوں نے یہ دعویٰ کیا ہے کہ انہوں نے جو منبیج ٹرکش بارڈر کے ساتھ تو علاقہ ہے اور جس پر آئی ایس کا کنٹرول تھا، اس کو چھین لیا ہے اور پورا کنٹرول حاصل کر لیا ہے. اس صورتحال کا، سیریا کی صورتحال پر کیا اثر پڑے گا مجموعی طور سے؟
جی بہت شکریہ. بالکل یہ خبریں آ رہی ہیں کہ جو آئیسس ہے انہوں نے 2000 لوگوں کو ہیومن شیلڈ کے طور پہ بنا لیا تھا.
جی.
اور یہ جو ایس ڈی ایف کے لوگ ہیں اور یہ کردش فائٹرز ہیں یا دوسرے، انہوں نے آگے جا کے تو ان کو چھڑوایا ہے. اور اس سے یہ ثابت ہو رہا ہے کہ آئیسس کے اوپر جو انٹرنیشنل یا الائڈ فورسز ہیں وہ ان کا گھیرا تنگ کر رہے ہیں. لیکن دیکھنے والی بات صرف یہ ہے کہ ان کے اپوزیشن ابھی تک اس طرح متحد نہیں ہے جو اپنی ایک لیڈرشپ اس میں سے نکلتی، جو اسد کے ساتھ مکالمہ کرتی یا وہ ٹائم ٹیبل کی طرف، فریم کی طرف آتی. وہ میرے خیال میں ابھی تک لمحہ فکر یہ ہے کہ ان کو کون لیڈ کرے گا، اور جو ٹائم ٹیبل کی طرف ان کو جانا ہے، اس کی طرف جو پیش رفت جو کرنی ہے، اس میں ان کو اس میں میرا خیال بڑی طاقتوں کو اپنا کردار ادا کرنا چاہیے. جو میں سمجھ رہا ہوں ابھی تک اس میں جو ویکر پوائنٹ ہے وہ وہی ہے کہ لوگ انڈیویجول کامیابیاں حاصل کر رہے ہیں، लेकिन व्हेन इट कम्स के जो जो ऑपोजिशन की जो टेबल के ऊपर बात करने के लिए जो लीडरशिप है उसके ऊपर अभी तक मेरे ख्याल में कंसेंसस डेवलप नहीं हुआ। लेकिन बिल्कुल ये अच्छी बात है, आईएसएस जो है उसके ऊपर दोनों तरफ से हमला हो रहा है, अलाइड फोर्सेस की भी उसका घेरा तंग कर रहे हैं और जो लोग जंगजू हैं एसडीएफ हैं या जो दूसरे मुतहारब ग्रुप काम कर रहे हैं आईएसएस के खिलाफ वो भी उनके ऊपर पेशकदमी कर रहे हैं। लेकिन जो टर्फ फाइट जो बाद में निकलने वाली जो जगह है उसके ऊपर लीड कौन करेगा, हुकूमत और हुकूमत के मुखालिफ जो डड़े हैं उसके ऊपर अभी तक कंसेंसस इवॉल्व होना बाकी।
अच्छा ये बात कही जा सकती है कि जो इस तरह से आईएस को भागने पर मजबूर किया जा रहा है, वो ऑन द रन है, उससे कोई फर्क पड़ेगा जो सीरिया की मजमूई सूरत हाल है? इसलिए कि ऐसा लगता है कि बशार अल असद के मुस्तकबिल के मौजू के ऊपर तो रूस और अमेरिका के दरमियान कोई ना कोई फाम तफीम की सूरत पैदा हो रही है, तो क्या यही सूरत हाल ऐसी की ऐसी चलती रहेगी?
मेरे ख्याल में जब ये आईएसएस को भगा लेंगे या भगाने में किस हद तक कामयाब हो जाएंगे तो असल बात फिर टाइम टेबल की तरफ आएगी, असल बात फिर उन्हीं तीन चार पॉइंट के ऊपर आएगी कि नॉन सेक्टेरियन हुकूमत हो, इंटरिम सेटअप हो, इलेक्शन की तरफ जाए और जो है किसी एक की पुष्ट पनाई ना हो और लोगों को अपनी रायदही और अपनी लीडरशिप चुनने का मौका दिया जाए। ये दो साल तीन साल में ये अर्सा चाहिए होगा इनको कंप्लीट करने के लिए। लेकिन जाहिर है पहली शर्त यही होगी कि जगह खाली होगी तो उसके ऊपर जो कार्रवाई होनी है उसके ऊपर पेशरफ्त होगी। मेरे ख्याल में ये साथ साथ ये कंसेंसस भी डेवलप करना चाहिए कि ऑपोजिशन की जो लीडरशिप है वो कौन होगी और कौन से दड़े जो हैं उनको इंटरनेशनल बैकिंग होगी ताकि जो रायदही का जो प्रोसेस बनना है उसमें लोगों को इन्फॉर्म चॉइस हो और वो बेहतर तौर पे उस प्रोसेस में हिस्सा ले सके। ये अच्छा, मेरे ख्याल में अभी तक डिलेड है लेकिन ये जल्द ये भी शुरू हो जाना चाहिए।
अच्छा, मेरे पास अब एक मिनट तकरीबन रह गया है, मुझे एक बात ये और बताइए, जब हम चलते हैं यमन की सूरत हाल की जानेब, आज भी खबर ये आई है कि बम्बार्डमेंट से स्कूल के बच्चे हलाक हुए हैं और जो अक्वामे मुत्तहदे के ज़ेर एहतमाम मज़ाकरात का सिलसिला था वो भी बज़ाहिर अब मुअत्तल पड़ा हुआ है, उसमें बात आगे नहीं बढ़ रही है, तो क्या देखते हैं कि आप किस तरह से इस सूरत हाल जो है ये हल हो सकेगी या बेहतरी की जानिब जा सकेगी?
मेरे ख्याल में यूनाइटेड नेशन के अक्वामे मुत्तहदा को ही रोल प्ले करना पड़ेगा, उन्हीं के जो रिप्रेजेंटेटिव हैं वही अगर कोई प्रोएक्टिवली अप्रोच ले तो ही को मामले में बात जो आगे बढ़ेगी, क्योंकि अगर आप यमन पे छोड़ेंगे तो वो उनके अंदर इतनी डिविजन्स हैं कि मामला साजी में इतनी पेशरफ्त नहीं होगी और दूसरी तरफ सऊदी उनके साथ उनके इस तरह के तलकात नहीं है कि वो किसी भी बात पे मान जाए। तो बेहतर यही है कि यूनाइटेड नेशन अपना जो ड्यू रोल है वो प्ले करे, दोनों पार्टियों को बिठाए और जो इंटरनल कॉन्फ्लिक्ट है यमन के उनको मद्देनजर रखते हुए जो है वो कंसेंसस की तरफ लेके जाए। अभी तक इसी वजह से क्योंकि जो ग्रुप लड़ रहे हैं या ये जो जो होती है हमला उसमें फिर पता नहीं लगता, आप बिल्कुल एक रियासत के मुकाबले में फाइट कर रहे हैं, वहां पे जब हमले होते हैं तो उसमें फिर आप डिस्टिंग्विश नहीं कर सकते। दो कलेटरल डैमेज के ऊपर आप गाइज में छुपा तो लेते हैं लेकिन नुकसान जो है सिविलियन पब्लिक का साथ साथ हो रहा है। मेरे ख्याल में इससे पहले कि ये ह्यूमैनिटेरियन बहुत बड़ा क्राइसिस बन जाए यूनाइटेड नेशन को अपना रोल प्ले करना चाहिए, क्योंकि इस मामले के ऊपर शायद सऊदी अरेबिया भी इतनी नरमी ना दिखा सके क्योंकि उनकी फौजें तो पहले ही बरसरे पकार हैं। तो ये मदद और ये कंपैशन यूनाइटेड नेशन की तरफ से ही आ सकता है और उन्हीं की तरफ से आना चाहिए।
बहुत शुक्रिया। और सामईन के साथ ही अब हमारे आज के प्रोग्राम का वक्त खत्म होता है। अब अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।